कार्यक्रम हाम्रो नगरमा श्रीधर उपाध्यायको नमस्कार। तपाईँ र म बीचको यो आवाजको तारतम्य मिलाइरहनु भएको छ प्रविधिबाट साथी राजेन्द्र श्रेष्ठले। कार्यक्रम हाम्रो नगर तपाईँ सुने जितिन्छ विजय एफएम 101.5 छ र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साताको बुधबार बिहान 8 बजेबाट 8:30 बजेसम्म सुन्दै आउनु भएको छ। यसै गरी पुनः प्रसारणको रूपमा बुधबार आज बेलुका 5 बजे पनि सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामी गैंडाकोट क्षेत्रभित्र केन्द्रित रहेर विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौँ। यहाँका विकास निर्माणका प्रक्रिया, यहाँका सामाजिक, शैक्षिक, सांस्कृतिक तथा अनि सम्पदाहरू र यहाँका पछिल्ला चर्चित विषयका बारेमा चर्चा गर्ने गर्छौँ। कार्यक्रम हाम्रो नगरमा गैंडाकोटका जनप्रतिनिधिका योजना र कामका विषयमा पछिल्लो समयमा कुराकानी गर्दै आइरहेका छौँ। आजको अङ्कसम्म आइपुग्दा गैंडाकोट 1-14 9 वडा अध्यक्षहरूसँग कुराकानी गरिसकेका छौँ। आज 10 वडा अध्यक्षका रूपमा गैंडाकोट वार्ड नम्बर 10 वडा अध्यक्ष देवी दत्त कणेलसँग कुराकानी गर्दैछौँ। कणेलज्यू हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ। कणेलजी, यहाँलाई हार्दिक स्वागत छ विजय एफएममा। पछिल्लो समय यहाँको व्यस्तता चाहिँ केमा छ?
अहिले त अब वडा कार्यालयमा
हजुर,
त्यसपछि वडाका विकास निर्माणका जुन अहिले योजनाहरू परेका छन् त्यसमा हामीले उपभोक्ता समितिहरू बनाउने र त्यसपछि तपाईँको जहाँ ग्रेभलहरू भएको छैन त्यो कहाँ कहाँ के छ भनेर हामी त्यसमै व्यस्त छौँ।
भनेपछि भर्खर केही समय अघि वडा भेला पनि सकिएको छ, वडा भेला पनि गरिसक्नु भएको छ, वडा भेलाले पारित गरेको कुराहरूलाई नगर परिषदबाट बजेटको रूपमा पनि काम भइसकेको छ र सरस्वती रूपमा यहाँ कुराकानी अगाडि बढाउन चाहन्छु। जस्तो वार्ड नम्बर 10 विकास निर्माणको लागि के कस्ता योजनाहरू, संक्षेपमा के कस्ता योजनाहरूलाई चाहिँ अगाडि बढाउनु भएको छ?
अहिले त हामीले जुन यो नगरपालिकाबाट बजेट विनियोजन गरियो, विनियोजन गरिसकेपछि जस्तो वडामा कहाँ समस्या छ र कुन कुन ठाउँमा समस्या छ भनेर हामीले जस्तो 43 लाख बजेट पर्यो र त्योभन्दा अगाडि जुन हामीले जस्तो अहिले त तपाईँको चाहिँ नयाँ जुन बजेट छ त्यो 43 पर्यो। पहिला हामीसँग जुन 15 लाख रुपियाँ बजेट परेको थियो त्यो बजेटलाई समायोजन गरेर जस्तो तपाईँको 43 मध्येमा हामीले के भने जस्तो थापाचोकलाई हामीले 3 लाख रुपियाँ बजेट छुट्यायौँ र त्यसपछि गएर तपाईँको माधवस्थानलाई 3 लाख छुट्यायौँ र टाढीगाउँदेखि नारायणीसम्म 15 लाख छुट्यायौँ र दुर्गा निमावि र रतनराजी उच्च माविलाई 1-1 लाख छुट्यायौँ र त्यसपछि संयुक्त चोकदेखि माथि जाने बाटोलाई पहिला 6,75,000 परेको थियो र अहिले 6 लाख रुपियाँ जुन छुट्याएका छौँ र त्यसमा तपाईँको भोलि पूर्वाधारको काम हुन्छ भनेर अहिले बेसहरू तयार गरेका छौँ।
जस्तो अलिकति बाटो घाटोबाटै सुरुवात गरौँ, प्रारम्भिक समयमा यस यो पटक चाहिँ अति आवश्यक बनाउनै पर्ने त्यस्ता बाटाघाटाहरू र त्यसका लागि परेको बजेटको विषयमा चाहिँ सुरुमात्मा कुराकानी गरौँ।
हजुर, के भने अहिले हामीले तत्काल देखेका जुनहरू 5-6 बाटाहरू हुन्, त्यो बाटोमा हामीले जस्तो मैले हजुरलाई भने गोर्खा ब्रुवरीको पश्चिमपट्टि जुन रहेको छ नारायणीसम्म जाने यो टाढीगाउँ भन्छ त्यसलाई हामीले 15 लाख रुपियाँ बजेट छुट्याएका छौँ, जहाँ अहिले नाला खन्ने काम चाहिँ तपाईँको नेपाल सरकारको जिल्ला विकासबाट 10 लाख रुपियाँ आएको थियो र जुन हाम्रो मध्यवर्ती पितौँजी मध्यवर्ती सामुदायिक वन छ त्यसको पनि म आफू अध्यक्ष भएको हुनाले मैले 1 लाख रुपियाँ हालेको थिएँ र नाला करिब करिब अब सम्पन्न भइसकेका छ अघिल्लो बजेटले र अहिले जुन 15 लाख हो त्यसले हामीले चाहिँ तपाईँको पिजको लागि तयारी गरेका छौँ र त्यसपछि गएर तपाईँको ग्रेभलको निम्ति भनेर हामीले 3 लाख रुपियाँ बजेट छुट्याएका छौँ। 1 लाख रुपियाँ पहिला हाम्रो आफ्नै थियो जुन आफ्नै भन्नाले पनि जुन यो 43 लाख आउनुभन्दा अगाडि 43 लाख आइसकेपछि त्यो छुट्टी बजेट छुट्याएका हौँ र रत्नराज्यसम्म जाने यो झ्याम्पारी खोलाबाट
रत्नराज्य
स्कुलसम्म जानेलाई पहिला 6,75,000 थियो, अहिले थप हामीले फेरि 6 लाख रुपियाँ बजेट छुट्यायौँ र अर्को तपाईँको चाहिँ यो संयुक्त जहाँ डेरी छ अहिले चाहिँ तपाईँको नवज्योति त्यो डेरीबाट तपाईँको माथि जाने एउटा बाटो छ त्यो बाटोमा हामीले पहिला 6,75,000 छुट्यायौँ र अहिले फेरि तपाईँको के भने त्यसलाई 6 लाख छुट्याएर सम्पन्न करिब करिब तपाईँको 600-700 मिटर जति छ त्यहाँ त्यसलाई छुट्यायौँ र फेरि रत्नराज्यबाट पश्चिमपट्टि यो जुन अहिले हाम्रो त्यहाँ मुद्दाहरू लाने गरिन्छ मुद्दार घाटसम्म त्यसलाई फेरि 3 लाख रुपियाँ छुट्यायौँ र त्यसपछि तपाईँको यो जुन हाम्रो मुकुन्दसेन युवा क्लब छ त्यसलाई 3 लाख रुपियाँ बजेट छुट्याएका छौँ र यसरी गर्दाखेरि सरस्वती हामीले तपाईँको 43 लाख रुपियाँ अहिले बजेट छुट्याएको
छ। 43 लाख रुपियाँ नयाँ बजेट र पुरानो 15 लाख गरेर 58 लाख जतिको सिलिङ छ वार्ड नम्बर 10 को विकास निर्माणको लागि। जस्तो यो भौतिक विकासको साथसाथमा अरू संरचनागत विकासको साथसाथमा चाहिँ जनचेतना अभिवृद्धि ती सबै एकमुष्ट रूपमा यसैभित्र पर्ने भयो।
हजुर अँ यसैभित्र पर्ने भयो। अब यो हामीले छुट्टी भनेर चाहिँ बजेट चाहिँ छुट्याएको छैन।
जस्तो जति पनि बाटोघाटोको लागि बजेट छुट्याएको छ र अलिकति कुराकानी गर्दा अहिले 6 लाख र अघिल्ला 6,75,000 गरेर यस्तै केही बाटोहरूको लागि 12,75,000 जति बजेट परेका छन्। अब त्यो बाटो निर्माणको लागि पर्याप्त छ कि यसै आर्थिक वर्षमा कि ती बाटाहरू अर्को आर्थिक वर्षको लागि पनि कुर्नुपर्छ त्यो पूर्ण हुनको लागि?
पूर्ण हुनको निम्ति हामीले के भनेका छौँ भने अहिले त्यहाँ जहाँ जहाँ बाटो परेको छ उहाँहरूलाई अहिले जस्तो हामीले 12 लाख रुपियाँ हाल्यौँ भने तपाईँहरूले 12 लाख उठाउनुहोस् र कति सम्पन्न गर्न सकिन्छ म नगरपालिकाबाट इन्जिनियर ओभरसियर लिएर आउँछु अनि त्यसपछि आइसकेपछि उहाँहरूले इस्टिमेट निकाल्नुहुन्छ अनि तपाईँहरूले 6 लाख 12 लाख हाल्दा यहाँको 12 लाख हुँदा पनि पुगेन भने जतिसम्म गर्न सकिन्छ त्यो गरौँ अनि त्यसपछि बाँकी रहेको चाहिँ अर्को सालको बजेटमा हालौँ भने।
जस्तो स्थानीयले इच्छा देखाएको खण्डमा इच्छा देखाएको खण्डमा उहाँहरूले पनि त्यसमा लगानी गर्न सक्नुभयो आफ्नो घर अगाडिको बाटोमा केही गरेर नगरपालिकाको सहयोगबाट केही गरेर बाटो यसै आर्थिक वर्षमा पनि सक्न सकिन्छ। तर स्थानीयले इच्छा नदेखाएको खण्डमा चाहिँ के हुन्छ?
यस्तो छ हामीले स्थानीयहरू मैले सरस्वती हेर्दा म यो 2-4 दिनको पिरियडमा सबै वडामा आफ्नो वडामा सबै बाटोहरूमा र उपभोक्ता समिति गठन गरिसकेपछि त्यहाँ पुग्दाखेरि उहाँहरू पैसा जुन उठाउने छ नगरपालिकाले जति दिएको छ त्यसमा हामी त्यति उठाउन तयारी छौँ भन्ने इच्छुक चाहिँ हुनुहुन्छ।
जस्तो दीर्घकालीन रूपमा परेका बाटोहरू चाहिँ कुन छन्? दीर्घकालीन रूपमा चाहिँ बनाउनु पर्ने बाटाघाटाहरू
त्यहाँ के छ भने तपाईँको दीर्घकालीन रूपमा बनाउनु पर्ने बाटाहरू एउटा टाँडी गाउँ जहाँ तपाईँको गोर्खापुरहरी नारायणीसम्म निस्किन्छ त्यो बाटो करिब करिब 800 मिटर छ त्यो बाटो दीर्घकालीन र त्यसपछि तपाईँको कुटियमदेखि गोर्खापुरहरीको पल्लो छेउसम्म करिब करिब 1 किलोमिटर पर्छ त्यो बाटोहरू र अर्को बाटो तपाईँको रत्न राज्यदेखि नारायणीसम्मको बाटो छ त्यो बाटो चाहिँ दीर्घकालीनको निम्ति हेर्नुपर्ने देखिन्छ।
जस्तो अल्पकालीन रूपमा ग्राभेलिङ गर्नुपर्ने अथवा बनाउनु पर्ने त्यस्तो बाटाहरू चाहिँ कुन कुन छन्?
अब के छ भने तपाईँको अधिकांश बाटाहरू त पिच भइसकेका छन् र अहिले परेको बजेटमा तपाईँको 4-5 वटा बाटोहरूमा हामीले यो बजेट हालेका छौँ र ग्रेभल गर्नुपर्ने बाटाहरू जस्तै हामीले तत्कालै चुनाव भएर आइसकेपछि जस्तो नगरपालिकाबाट 1-1 लाख रुपियाँ हामीले छुट्यायौँ र मैले 3-4 वटा बाटोमा के भयो भने तपाईँको जस्तो मेरो एरिया चाहिँ मध्यवर्ती क्षेत्र पनि परेको हुनाले त्यहाँ जस्तो अहिले तपाईँको ग्रेभल किन्दाखेरि बाहिर 2500-3000 लाग्छ त्यहाँबाट मैले के तपाईँको 3-400 ग्रेभल निकालेर 1 लाख लगेर मैले त्यहाँ 4 लाखको काम गरेँ र सानातिना बाटाहरू करिब करिब तपाईँको ग्रेभल भइसकेका छन् र अब 3-4 वटा बाटा बाँकी हुन् त्यसको निम्ति त्यही भएर 3 लाख रुपियाँ बजेट छुट्याइएको छ।
ठिक छ। अब यो यहाँसँग मैले बाटोघाटोको विषयमा कुराकानी गरिसकेपछि अलिकति शैक्षिक अवस्थातिर पनि जान्छु। वार्ड नम्बर 10 मा शैक्षिक अभिवृद्धिको लागि चाहिँ के कस्ता कार्यक्रम लिएर आउनु भएको छ?
अब शैक्षिक अभिवृद्धिको लागि तपाईँको 10 नम्बर वार्डमा एउटा रत्नराज्य उच्च माभि छ एउटा दुर्गानेव्यापी छ दुर्गानेवीको अध्यक्ष म आफै हुँ र के रहेको छ भने दुर्गानेव्यापी अहिले तपाईँको गोर्खापुरहरीले नै करिब करिब चलाएको छ जस्तो तपाईँको 4 जना त्यहाँ राहत टिचर हुनुहुन्छ 1 जना तपाईँको थाई शिक्षक हेडसरै हुनुहुन्छ र अर्को तपाईँको त्यहाँ चाहिँ यो माथि पढाउनुहुन्थ्यो यो डाँडाझिरीमा उहाँलाई त तपाईँको त्यो मिलाएर अहिले हामीले त्यहाँ राखेका छौँ र खास तपाईँको 5-6 जना टिचरको चाहिँ गोर्खापुरले खुवाएको छ र त्यसमा तपाईँ के अरे कम्पाउन्डहरू गर्नुपर्ने र त्यो शैक्षिक सुधारको निम्ति तपाईँको तालिमहरू दिनुपर्ने जस्तो हामीसँग रिलेटेड के छ दुर्गानेवीमा भने जस्तो रोटरी क्लब छ चितवनको उहाँहरूसँग सम्बन्धित हामी छौँ र उहाँहरूले टाइम टाइममा आएर तपाईँको शिक्षकहरूलाई तालिम दिने त्यसपछि हामीले के गरेका छ त्यहाँका गतिविधिहरू र त्यसपछि शैक्षिक उन्नति गर्नको निम्ति के गर्नुपर्छ भनेर उहाँहरूले हामीलाई सल्लाह सुझाव दिनुहुन्छ र रत्नराज्यको विषयमा तपाईँको अहिले हेर्दाखेरि कम्पाउन्ड गर्नुपर्ने र शैक्षिक सुधारको निम्ति अस्ति मैले भर्खरै तपाईँको हाम्रो त्यहाँ हेरसारलाई कुरा गरेका थिएँ उहाँले के भन्नुभएको थियो भने यो अलिकति गुणस्तर गराउनको निम्ति जस्तो तपाईँको चाहिँ बोर्डिङहरू अगाडि बढिसके हामीले तपाईँहरू यहाँ नियमित रूपमा अलि जनप्रतिनिधि आइदिनु पर्यो कमसेकम नसके पनि एक हप्तामा त आउनु पर्यो भनेर उहाँहरूको त्यही गुनासो छ र
त्यहाँमाथि स्कुलको अध्यक्ष नै
हजुर
त्यहाँमाथि स्कुलको अध्यक्ष स्वयं हुनुहुन्छ
स्वयं म आफै छु किनभने म आफू अहिले झन् तपाईँको के भने हुन त म 2054 सालको वडा अध्यक्ष पनि हुँ त्यो र अहिलेमा आकाश पातालको फरक रहेछ तपाईँ के भन्दा त्यतिखेर घरमा बसेर पनि यो है भनेर सिफारिस गरेर पठाएको हुन्थ्यो भने र अहिले त तपाईँ के अरे 10 बजीदेखि 5 बजीसम्म अफिस बस्नुपर्ने अहिले साँच्चै भन्ने भने म त एउटा पेसेवारै तपाईँको सामाजिक मान्छे हो तर पनि अहिले किन 10 बजीदेखि 5 बजीसम्म तपाईँको वार्ड कार्यालयमा बस्नुपर्दा जनताहरूलाई जनसमस्या परेको छ किनभने म त्यतिखेर पुलिस चौकी इलाका प्रशासन मालपोत कार्यालय सिडिओ कार्यालय सिधै म आफू गइदिन्थेँ किन जनतालाई तपाईँको समस्या पर्थेन एकजना लिएर म गइदिन्थेँ अहिले त्यहाँबाट जान त मिलेन फोनको भरमा हुँदाखेरि तपाईँको कोही कामहरू त हुन्छ कोही काम हुँदैन त्यसले गर्दाखेरि समस्या चाहिँ समस्या भइरहेको छ
जस्तो दुर्गा निवावी र रत्न राज्य लक्ष्मी उच्च मावि यसको कुराकानी गर्न चाहे जस्तो दुर्गा निवावीमा विद्यार्थी सङ्ख्या चाहिँ कति छ
दुर्गा निवावीमा अहिले 250 जना छ
250 जना चाहिँ विद्यार्थी छन् निमाविमा जस्तो यसको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सहयोग चारैतिरबाट मिलिरहेको अवस्था रहेछ शैक्षिक गुणस्तरको अवस्था चाहिँ कस्तो छ
यस्तो अब एकदमै राम्रो भनेर भन्न पनि गाह्रो छ र होइन राम्रो छैन भनौँ भने पनि के भने तपाईँको हामीले यो नगरपालिकामा हेऱ्यौँ हेर्दाखेरि तपाईँको कतिपय ठाउँमा जस्तो 25-30 जना मात्रै विद्यार्थी भएको निमाविहरू पनि प्राविहरू पनि देख्यौँ तर त्यो राम्रो एउटा कुरो के कारणले भएको छैन भने तपाईँको त्यहाँ अधिकांश दुर्गा निमाविमा पढ्ने विद्यार्थीहरू गरिब विपन्नका छन् र त्यो गरिब विपन्नका विद्यार्थीहरू के हुँदो रहेछ भने सर उनीहरूले मतलबै नगरिन्दछन् अब घर परिवारले मतलब गरिदिए नै हुने हो अब उहाँहरूले चाहिँ के भने जस्तो 90% 10 नम्बर वार्डमा करिब करिब 90% मान्छेहरू गाई पालेका छन् 90% मान्छेहरू गोर्खा प्रहरी टाइम फर्ममा राजधानीमा काम गरेका छन् र उहाँको जस्तो बच्चाको बा आमाहरू तपाईँको फ्याक्ट्रीमा जाने भएको हुँदा बच्चाहरूले तपाईँको गई गएन पढ्न गयो कि बाहिर गयो कि त्यो केयर नगरेका कारणले तपाईँको के भने त्यहाँको विद्यार्थीहरू फेल हुन्छन् फेल भइसकेपछि अन्त के गर्ने भन्दा 16 वर्ष पुगेपछि झाइरहन जाने असो मलाई अस्ति लाग्यो तपाईँको चाहिँ अचम्मै लाग्यो 14 वर्ष पुगेको छैन नागरिकता पाउन आयो किन नागरिकता पाउन आएको भन्दा त अब पढ्न छोरी छोरीले सर उमेर बढाइदिएर भए पनि गोर्खाहरूले जाइरहन्छु भनिन्छ भन्ने त्यो अवस्था छ त्यसले गर्दाखेरि अलिक तपाईँको जस्तो साबिक मुकुन्दपुरको 6 नम्बर वार्डमा त हजुरको 400 घरमा 200 घर त सुकुम्बासी नै छ त्यो जम्मै सुकुम्बासीहरू 90% सुकुम्बासीहरू जाइरहन्छन् ती बच्चाहरूले गई गएन भनेर चाहिँ तपाईँको हेर्ने त बाबाआमाले हो
जस्तो दुर्गा निमाविलाई यहाँ प्रतिनिधि पनि जनप्रतिनिधि पनि हुनुहुन्छ विद्यालयको अध्यक्ष पनि हुनुहुन्छ र अलिकति विद्यालयलाई पछिल्लो समय विद्यार्थीहरू अलिकति अङ्ग्रेजी मिडियमका स्कुलहरूमा जाने प्रवृत्ति बढ्दो क्रममा रहेको छ र यता सङ्ख्या घट्दो क्रममा रहेको छ अब दुर्गा निवाईमा अङ्ग्रेजी माध्यमबाट पढाइ गर्नको लागि त्यस्तो केही सोच्नु भएको छ
होइन हाम्रो दुर्गा निवाई त अङ्ग्रेजी माध्यमबाटै चलेको छ तपाईँको अहिले 7 सम्म भइसकेको छ अब 8 कक्षा मात्रै बाँकी छ हामी के अरे प्रत्येक वर्ष एक एक क्लास बढाउँदै अङ्ग्रेजी माध्यमबाट गरेका छौँ र अहिले 7 कक्षा चलाएको छ अब यो आउने आर्थिक वर्षमा त
नेपाली अङ्ग्रेजी दुबईमा छ कि अङ्ग्रेजी मात्र
अङ्ग्रेजी मात्रै छ अङ्ग्रेजी मात्रै छ जस्तो तपाईँको अहिले मात्रै हामीसँग तपाईँको 13 जना टिचरहरू हुन्छ उहाँहरू पुरै तपाईँको अस्ति भर्खर पनि 2 जना टिचर राख्यो पुरै अङ्ग्रेजी बाहेक अरू हामी नलिने भनेर रोटेडले चितवनमा तपाईँको उहाँहरूको अन्तर्वार्ता लियो र एकजना अहिले तपाईँको बर्दियातिरको टिचर आउनु भएको छ यो 15-20 दिन भयो हामी पुरै अङ्ग्रेजी माध्यमबाटै हो र तपाईँको के भन्दा अलिकति समस्या अब यो तपाईँको
अहिले कस्तो खालको समस्या
भने जस्तो बिचमा त्यहाँका टिचर साथीहरूले थोरै गडबड गर्नुभयो र गोर्खापुरहरूले त्यो पैसा फेरि 1 रुपियाँ पनि हामी जनतासँग लिँदैनौँ त्यो सबै गोर्खापुरहरूले बेर्ने हो जस्तो अहिले मैले हेरेको बिहान आउँदा बिल हेरेको थिएँ 3 लाख समथिङको तपाईँको किताबको मात्रै छ र यो 5-6 महिना भइसक्यो तपाईँको किताब ल्याएको पैसा नपाएर अब बिहान फोन गर्दै थिएँ ठिक चाहिँ भएन भने म तपाईँलाई भोलिसम्म जान नि मिलाउँछु भने किन अब यो कस्तो छ नि तपाईँको हामीले मिटिङ बस्ने यतिको किताब आयो भनेर भन्छौँ त्यसपछि रोटरीले पठाउँछौँ रोटरीले फेरि तपाईँको काठमाडौँ पठाउने काठमाडौँ पठाएर अनि फेरि तपाईँको बल्ल पैसा आउने भएको हुँदाखेरि तपाईँको यो अलिकति समस्या परेको छ त्यहाँको त म्यानेजमेन्टको जुन हाकिम साहब हुनुहुन्थ्यो उहाँ नि बाहिर जानुभएको छ अरे मैले आज बिहान कन्ट्याक्ट गरेको थिएँ त्यो नि भएन तर के भने गोर्खा प्रहरीले त्यहाँ अधिकांश त्यहाँका जुन सुकुम्बासीहरूका त्यहाँका जनताहरूको समस्या उसले बुझेर नै के भन्दा यो फ्री गर्नुपर्छ किताब भनेर गरे जस्तो लाग्छ मलाई
जस्तो रत्न राज्य लक्ष्मी उच्च माविको अवस्था चाहिँ कस्तो छ
रत्न राज्य उच्च माविको राम्रो छ तपाईँको म पनि त्यहीँबाट सिलसिलिया हो र के भन्दा
सालमा
मेरो यो मेरो त 44 सालमा हो तर कुरा के रह्यो तपाईको भने त्यहाँ थोरै अहिले विद्यार्थीहरु मलाई लाग्छ यो त्यहाँ मात्रै होइन अधिराज्य भरि नै अलि विद्यार्थी छाडा भइसक्यो जस्तो लाग्छ र अस्ति मलाई हेर्छले पनि भन्नुभएको थियो अलिकति देवीजी तपाई आउने गर्न पर्यो किनभने विद्यार्थी तपाईसँग डराउँछन् किनभने एउटा जनप्रतिनिधि हो र तपाई आउँदा बित्तिकै पुलिस आए जस्तो हुन्छ भन्नुभएको थियो किनभने तपाईँको अहिले शिक्षकले ठ्याक्कै नटेर्ने अवस्था नत्र तपाईँको भन्नुहुन्छ भने हामीले करिब करिब यो 5-7 वर्ष अगाडिसम्म यो जिल्लामै फर्स्ट भएको विद्यालय हो अहिले तपाईँको अलिकति खस्के जस्तो लाग्छ त्यो अरू अरू शैक्षिक वातावरण तपाईँको भौतिकहरू नभएर होइन त्यहाँ तपाईँको के भन्दा त्यहाँ राम्रोसँग सञ्चालन भएको छ मात्रै कुरा के छ तपाईँको भन्दा जुन कम्पाउन्डहरू अहिले अलिकति केही केही साइडमा बाँकी छ कम्पाउन्ड गर्न र शिक्षकहरूको थोरै अभाव भएको हो कि भनेर अस्ति सल्लाह गरेको थियौँ अब मैले के भने त्यहाँ आएर म दुई चार दिनपछि कुरा गरौँ
जस्तो अब यहाँसँग मैले शिक्षा र सडकको कुराकानी गरिसकेपछि अलिकति म जस्तो वार्ड नम्बर 10 धेरै जसो दुग्ध व्यवसायमा लागेका व्यक्तित्वहरू पनि हुनुहुन्छ र यो व्यवसायलाई अगाडि लिएर जानको लागि चाहिँ के कस्ता योजना अथवा के सोच्नु भएको छ यहाँले
दुग्ध विकास त अहिले साँच्चै भन्यो भने तपाईँको नेपालको त कुरा नगरौँ यो एसियाकै तपाईँको न्युजिल्यान्ड भनेर मुकुन्दपुरलाई भने हुन्छ र त्यहाँ अधिकांश त्यो हुनुको कारण पनि फेरि के छ भने तपाईँको जस्तो गोर्खा ब्रुवरीबाट स्पेन ग्रिन भन्छ होइन चोकर त्यो निस्किने भएको कारणले र त्यो खुवाइसकेपछि तपाईँको 1 लिटर दुध दिने बाहिरबाट ल्याएको छ भने 2 लिटर दिन्छ त्यो एक त अब तपाईँको चाहिँ त्यसमा जौको मात्र राखिएको हुन्छ अनि मकैको अनि चामलको हुन्छ त्यसले गर्दाखेरि पनि तपाईँ के भन्दा त्यहाँ गाई पालनलाई एकदम ठिक ठाउँ छ र त्यो नभए जस्तो म सामुदायिक वनको पनि अध्यक्ष भएको हुनाले मैले करिब करिब 100-150 जति परिवारलाई घाँसे मैदान भनेर पनि छुट्याएको छु र त्यहाँबाट उहाँहरू चाहिँ जस्तो नेपीहरू घाँसहरू यस्ता घाँसहरू लगाएर विभिन्न वर्गले पनि तपाईँको गाई 2-4 पालेर आफ्नो जीविकोपार्जन गरेका छु
जस्तो बजारीकरणको लागि चाहिँ के कस्तो पहल छ त्यहाँ
बजारीकरणको लागि त होइन अब डेरीहरू छ डेरीहरू भएको कारणले तपाईँको त्यति असुविधा चाहिँ छैन
जस्तो वडाबाट मात्र कति लिटर दुध उत्पादन हुन्छ होला यहाँले अलिकति अनुमानको रूपमा भन्नुपर्दा
त्यो त तपाईँको मैले त्यहाँ बुझेको छैन अहिले तत्कालको निम्ति होइन जस्तो त्यहाँ भन्दाखेरि तपाईँको 4,000 लिटर हामीले समथिङ बिहान बेलुका गरेर हाम्रो हुन्छ
एउटा डेरी छ
दुईवटा छ
दुईवटा डेरी
एउटा नवज्योति एउटा मुकुन्दसेन डेरी छ
ती दुईवटा डेरीको उत्पादन कति छ भन्ने कुरा त हेरिरहनु भएको छ होला नि यहाँले बुझ्नु भएको छ कि छैन
यस्तो अहिले मैले तत्कालै चाहिँ गएको छैन मैले अलि अगाडिको मैले ल्याएको होइन अहिले तत्कालै मैले चाहिँ के भन्दा तपाईँ अस्ति एउटा मिटिङ थियो म आफू जानु भ्याइनँ म पराखी जानुपर्ने हुनाले त्यही स्कुलको विद्यालय सम्बन्धी थोरै काम थियो म उता लागेँ त्यो पछि चाहिँ म हजुरलाई जानकारी गराउँदैछु
ठिकै छ अब अलिकति फोहोर व्यवस्थापन जुन अहिले नगरभित्र एउटा अभियानको रूपमा चलिरहेको छ क्लिन सिटी अभियान जस्तो वार्ड नम्बर 10 सफा सुन्दर र हराभरा बनाउनको लागि कस्तो प्रयास गर्दै हुनुहुन्छ
हामीले के गर्यौँ भने पहिला तपाईँको जस्तो नगरपालिकाबाट हामीले क्लिन सिटी होइन यो गैँडाकोट नगरपालिकालाई सुन्दर बनाऊ सफा राखौँ र यो अनुसार योजना बनाऊ भनेर हामीले निर्णय गरियो त्यो अनुरूप नै हामीले के गर्यौँ भने प्रत्येक टोली विकास संस्था जस्तो 10 वार्डमा 8 टोली विकास संस्था छ उहाँहरूको अध्यक्ष र सचिवको मिटिङ राखेँ मिटिङ राखेर 10 कुर्ने होइन तपाईँहरू एकै गतिबाट सुरु गर्नुहोस् आजैदेखि सुरु गर्नुहोस् तपाईँहरू घर अगाडि भएका होर्डिङ बोर्डहरू त्यसपछि गएर तपाईँको बाटोमा परेका तपाईँको रुखहरू सबै यो हटाउनुहोस् र जस्तो बाटोमा कसैले पिच बाटोमै तपाईँको ग्रेभलहरू राखेको छ इट्टा राखेको छ त्यो हटाउनुहोस् भनेर जानकारी गराउनुहोस् 10 यदि उठाएन भने हामी नगरपालिका गाडीमा लैजान्छौँ भनिसकेपछि त्यसपछि उहाँहरूले तपाईँको बिस्तारै बिस्तारै सरसफाइ गर्नुभयो र अहिले हामीले के भनेका छौँ भने कसैले पनि अब मैले यो मलाई लाग्छ एक दुई दिनभित्रै हाम्रो वडाको जुन वडा प्रतिनिधिहरू बसेर एउटा मिटिङ बसेर माइकिङ गर्ने र प्रत्येक दिन किनभने जसको अगाडि छ जसले अगाडि फोहोर राखेको छ जसको अगाडि इँटाहरू राखेको छ त्यो तुरुन्त हटाउने यदि हटाएन भने केही नगर्नुहोस् नहटाउने हो भने राख्नुहोस् र उसो को को मलाई सूचना दिनुहोस् म वार्ड कार्यालयबाट हुने काम कारबारहरू सब रोकिदिन्छु र उसको सिफारिसदेखि लिएर सबै काम रोकिदिएपछि त बाध्य हुन्छ जस्तो हामीले तपाईँको साबिक मुकुन्दपुरलाई यो तपाईँको दिशामुक्त क्षेत्र घोषणा गर्दा हामी त्यही गरेका थियौँ जसको टोइलेट बनाएको छैन त्यसको सिफारिस रोकिदिउँ चाहे तपाईँको चाहिँ नागरिकता होस् चाहे तपाईँको चाहिँ मिटर बाक्सा बिजुलीको मिटर बाक्सा होस् जुनसुकै होस् अनि उसको मालबोध सहित नलिदिने भने एकचोटि तपाईँ गएर मालबोध लिएन भनेर जिल्लामा पनि कुरा गराएर चाहिँ हामी लिँदैनौँ भन्यो कि र अहिले पनि हामीले के भनेको छौँ भने यदि घर अगाडि जसले सरसफाइ गर्दैन कति परेर उसको घर अगाडि 20-30-40 मिटर होला त्यो अगाडि उसले सफा गर्न त सक्छ नि यदि गरेन भने कसले गर्दैन टोल विकास संस्थाको अध्यक्षले गोप्य रूपमा मलाई दिनुहोस् त्यो म आफू राख्छु टेबलमा त्यसले सिफारिस खोज्यो भने रोकिदिन्छु भनेर हामी त्यो हुन्छ
जस्तो यो सबै सफाई अभियानलाई चाहिँ सफलतापूर्वक अगाडि लिएर जानको लागि मानिसको व्यवहारलाई सकारात्मक रूपले परिवर्तन गर्नुपर्ने आवश्यकता हो कि दण्डता देखाएर चाहिँ अलिकति दण्ड देखाएर सिफारिस रोकिदिन्छु भनेर व्यवहारिक रूपमा चाहिँ त्यो सकारात्मक परिवर्तन आयो भने त दिगो हुन्छ होला नि त
यस्तो छ हजुरले मैले भन्नै पर्छ 10 नम्बर वार्डमा धेरै तपाईँको अधिकांश सुकुम्बासी बस्ती पनि छ र त्यहाँ जनचेतना भएको पनि छ तर जनचेतना हुँदाहुँदै उसले जान्दा जान्दै मेरै निम्ति हो भनेर भन्दा भन्दै यदि उसले तपाईँको सरसफाइ गर्दैन भने दण्डको पनि जारी गर्नुपर्छ
अब अलिकति वार्ड नम्बर 10 ठुला फ्याक्ट्रीहरू ठुला उद्योगहरू पनि छन् त्यसबाट चाहिँ सफाई अभियानलाई अलिकति चुनौती त्यस्तो केही देखिन्छ
यस्तो छ जस्तो त्यहाँ ठुलो फ्याक्ट्री जस्तो तपाईँको मलाई लाग्छ एसियाकै हाम्रो नेपालमा भएको ठुलो फ्याक्ट्रीमध्ये गोर्खापुरै नै हो र त्यसले के भने तपाईँको केही मात्रामा बाहिर पहिला गरेको थियो जस्तो सिसाहरू बोतलहरू बाहिर फाल्ने अव्यवस्थित रूपमा ट्रकहरू लिएर आउने जुन गरेको थियो त्यो अस्ति भर्खरै आजभन्दा 5-7 दिन अगाडि एउटा मिटिङमा बसेर बाहिर सिसाहरू पनि फाल्न नपाइने कम्पाउन्ड गर्नुपर्ने र अव्यवस्थित भएको ट्रकहरू पनि उसले काहीँ व्यवस्था गर्ने भनेर अहिले सिसिनतिर राखेको छ र उसले के भने तपाईँको एउटा स्पेन ग्रिनको कुरा छ स्पेन ग्रिन पनि म 15-20 दिनभित्र फेरि कस्तो छ भने तपाईँको त्यो स्पेन ग्रिन जनताले लाने हो र जनताले लाने भएको हुँदा उहाँहरूको कुरा पनि एउटा कुरा के ठिक छ भने वार्ड वार्डमा लैजानुहोस् टोलटोलमा लैजानुहोस् किन गोर्खापुरबाट सिधै तपाईँहरू प्रयोग गर्नुहोस् न भन्ने कुरा भएको छ तर पनि मैले के भनेको छु त्यो कहाँनिर राखेँ जङ्गलमा राख्यो भने पनि तपाईँको रुख बिरुवाहरू मर्छन् अब कुनै त्यस्तो सार्वजनिक ठाउँ छैन 10 मा त्यसले गर्दा यहीँबाट गरौँ बरु व्यवस्थित रूपमा गरौँ भनेर उनीहरूलाई हामीले बेला बेलामा भनेका पनि छौँ र अब गर्छु भनेर उसले हामीसँग प्रतिबद्धता जाहेर पनि गरिरहेको छ
कि ठुलो सहयोग पनि गरिरहेको छ विभिन्न सङ्घ संस्थालाई भनेर अलिकति चुप पनि लागिरह नरम पनि हुनु भएको छ कि
होइन त्यस्तो होइन मैले भने म त हजुरको के छ भने तपाईँको जस्तो दुर्गा निवाईमा सहयोग गरिरहेको छ कतिपयले हजुरले भन्नुभयो एकदम हो किनभने दुर्गा निवाईमा जनतासँग प्रत्यक्ष रूपमा महिनाको 1-1.5 लाख उठाउन गाह्रो हुन्छ तर गोर्खाहरूले सहयोग गरिरहेको छ
प्रायः जसो ठुल्ठुला उद्योगहरूको त्यस्तै देखिन्छ सानोतिनो अलिकति सहयोग गरिदिने भुलभुलैयामा पारिदिने र त्यसको अलिकति बढी नोक्सान चाहिँ पृष्ठभूमिमा राखेर नदेखिए जस्तो गराउने त्यस्तो देखिन्छ त्यस्तो समस्या हो कि होइन भनेर मात्र जान्न खोजेको
त्यो समस्या अहिले उसको तर्फबाट हुनसक्छ र हाम्रो तर्फबाट कुरा के हो भने म एउटा अहिले ओडाको जनप्रतिनिधि भएको हिसाबले गोर्खा बुढीलाई 1-1.5 लाख महिनाको दियो भन्दैमा उसले जस्तो तपाईँको केही समय अगाडि एउटा पत्रिकामा पनि आएको थियो जस्तो कालो अलिकति त्यो तपाईँको प्रदूषण बढी भयो र कालो बढी झऱ्यो भनेर पनि आएको थियो मैले तत्कालै मिटिङ राखेर यो झार्ने हो कि बन्द गर्ने भनेर त्यहीँका वार्ड नम्बर 10 का जनताले भुस रोके 10 दिन करिकरी रोके यो आज तपाईँको 12-15 दिन अगाडि कुरा हो रोकिसकेपछि म आफू प्रत्यक्ष गएर वार्ड कार्यालयबाट आएर यो म नियन्त्रण गर्न लगाउँछु यदि गरेन भने तपाईँहरूले फेरि गर्ने आन्दोलन म आफू सरिक हुनेछु भनेर आन्दोलनलाई तोडेर त्यसपछि उहाँको म्यानेजमेन्टेसन बसेर अहिले कुरा अगाडि बढाएको छ तर कुरा के हो भने तपाईँको गोर्खापुरले सहयोग गरे उसको नि होला दिया चाहिँ हुनसक्छ हजुरले भने जस्तै एकदमै हो कतिपय ठाउँमा भएको छ यहाँ पनि हुनसक्छ भन्ने कुराले म आफू चाहिँ सचेत छु
यहाँसँग चाहिँ सफाई अभियानकै क्रममा छौँ यो वार्ड नम्बर 10 को अभियान अन्तर्गत कुराकानी गरिरहेको छु र अर्को वार्ड नम्बर 10 मा अलिकति समस्याको रूपमा विगत केही महिनादेखि देखिएको यो छाडा पशुको समस्या र निकै नै त्यहाँका स्थानीयहरू निकै आजित हुनुहुन्छ र बारम्बार हामी कहाँ त्यो टेलिफोन सम्पर्क गरेर उहाँहरूले चाहिँ यस्तो समस्या पऱ्यो यसको आवाज उठाइदिनु न नगरमा यो समस्यालाई पुर्याइदिनु न भन्ने किसिमको समस्या पनि उहाँले भन्नुभएको थियो हामीले विगतमा त्यसलाई रिपोर्टिङ पनि गरेका थियौँ यो छाडा पशुको व्यवस्थापनको लागि यहाँले अहिले कान्जी हाउस पनि निर्माण गर्दै हुनुहुन्छ यसको प्रक्रिया चाहिँ प्रोसेस चाहिँ के भइरहेछ
यो के छ भने तपाईँको हामीले अलि अगाडि कुराकानी गऱ्यौँ र त्यसपछि अझ बढी तपाईँको के छ भने यो गैँडाकोट नगरपालिकामा जङ्गलमा सटेका जस्तो अहिले साबिक गैँडाकोट 9, 8 र तपाईँको 3 र साबिक तपाईको मुकुन्दपुरमा अझै बढी मैले भन्नु पर्दा 10 नै छ किन हाइवे छ परे हुनाले अरु वडाहरुमा त हाइवे छ नपरे जंगल भएको हुनाले त्यति कुरा आको छैन र हामीले तपाईको के भन्दा त्यसलाई नियन्त्रण गर्नुपर्छ भन्दा धेरै अगाडि देखि नै कोशिश गर्यौं र म आफै कसरा गएर तपाईको के भने त्यहाँ गाईहरु तपाईको यदि चाहिँ तपाईको त्यहाँ के व्यवस्थापन गर्न सकिन्छ जस्तो बाघ सागलाई भने व्यवस्थापन गरौँ अथवा होइन भने तपाईको सिग्रेली भन्दा तल कालो बन्छ कालो बन्नमा लगेर छोड्ने व्यवस्था त हामी गर्छौँ हजुरले नबोल्दिनुस् भन्दाखेरि उहाँहरू के भन्नुभयो भने होइन बाघले गाई त खान्छ तर के हुन्छ भने तपाईँले लिएर आउनुहुन्छ आएर हुन्छ तर हाम्रो भोलि यो वन्य जन्तुहरू के हुन्छ भने अल्छी हुन्छन् उनीहरू खोज्ने आराको निम्ति आफू खोज्दैनन् त्यसले गर्दाखेरि तपाईँ नल्याइदिनुहोस् प्लिज ल्यायो भने तपाईँलाई कारवाही हुन्छ भन्ने कुरा भयो र त्यसपछि जस्तो गिद्ध संरक्षण भनेर तपाईँको यो काउसिदी मुनि छ त्यसको जिल्ला सदस्य पनि म आफू हुँ र त्यहाँ कुराकानी गर्दाखेरि तपाईँको बुढो बुढो भएको लोकल गाई बाहेक त्यो तपाईँको उहाँहरूले चाहिँ लानु हुँदो रहेछ किनभने बुढो गाई भइसकेपछि चाँडो मर्छ अनि मरेसी खुवाउनको निम्ति होला र अरू हुँदैन यो विकासीहरू त विभिन्न किसिमका तपाईँको चाहिँ इन्जेक्सन लगाएको हुन्छ त्यसले गर्दाखेरि गिद्धलाई पनि इफेक्ट पर्छ भन्ने कुरा भयो त्यसपछि अहिले हामीले फेरि सोच के गर्यौँ भने होइन अब हामीले खोलौँ भनेर अस्थायी रूपमा हामीले नारायणी सामुदायिक वन र मुकुन्द सेनको बिचमा एउटा खोला छ खरखरेमा त्यसमा पारिपट्टि हामीले चाहिँ ल यो सुरु गरौँ नि त भनेर तपाईँको अहिले बाँसले बार्ने यताउता गर्ने काम भएको छ अब यसलाई हामीले एक दुई दिनभित्र त्यो अहिले जस्तो तपाईँको यहाँ बनाएको छ भनेपछि त सबै लड छोड्ने हुन्छ त्यसको निम्ति के भन्दा अहिले छोडेकालाई हामीले व्यवस्थापन गर्छौँ मैले चौकीदारलाई जस्तो मुकुन्द सेन सामुदायिक वनको पनि म आफू अध्यक्ष भएको हुनाले चौकीदारलाई हिजो मैले अर्डर गरिसकेको छु दुई दिनभित्र यो बन्छ त्यसपछि मैले गाईका बाछा छोडेका मात्रै घरमा फेरि खोज्न जाने होइन यो छोडेका बाछाहरू लड थुन कहाँबाट निस्किन्छ म आफू गएर हेर्छु त्यसलाई फेरि अझै बलियो गरेर गर्नुपर्छ भनेर चाहिँ त्यो गरिया छ तर के भन्दा यो दीर्घकालीन रूपमा त हुन सक्दैन
अस्थायीको रूपमा
हामीले त्यो प्रयोग गरेर यसलाई हामी दुई चार दिनभित्र व्यवस्थापन गर्छौँ
जस्तो अहिले चाहिँ छाडिएका सडकमा रहेका छाडिएकालाई मात्रै त्यहाँ राखिन्छ
हजुर हजुर
अब जस्तो छाडा पशु जसले छाड्छ सडकमा ल्याएर तिनीहरूलाई चाहिँ कस्तो किसिमको कारवाही हुन्छ
के छ भने मैले तत्काल आज मिटिङ बस्छ कि भन्ने सोच गरेको थिएँ नगरपालिकामा हामी महिनाको पहिलो हप्ताको बुधबार र अन्तिम बुधबार बस्ने गरेका थियौँ अस्ति चाहिँ तिजको दर्खान परेको हुनाले हामीले बसेनौँ र आज यदि मिटिङ बस्ने भएको भए आज हामी त्यो विषयमा निर्णय गरेर तयार थियौँ कि जस्तो कुन घरमा कतिवटा गाई छ र उसको ब्याउनी कतिवटा छ र बिक्री गर्दा पनि ब्याएपछि पनि हामीले जानकारी गराउने हिसाबले यो सबै गैँडाकोट नगरभरि जति रहेका छन् डेरीहरू त्यसका अध्यक्ष सचिवलाई राखेर अनि त्यो उहाँहरू राखिसकेपछि जुन दुध उपभोक्ताहरू हुनुहुन्छ उहाँहरूलाई त उहाँहरू जानकारी गराउनुहुन्छ र एकचोटि नगरपालिकाभरि नै माइकिङ गर्ने जसले छोड्छ त्यसलाई 10,000 जरिवाना र जसले त्यसको सुरागी दिन्छ फाल्नको भने प्रमाणित गर्न सक्छ त्यसलाई 5,000 पुरस्कार दिने व्यवस्था गर्नुपर्छ कि भनेर मैले अस्ति मेयर साहबलाई नि भनेको थिएँ र मेरो जस्तो अब मेरो आफ्नो वार्डमा त अब साँच्चै भन्दा अब मेरै भन्नु पर्ने रहन्छ किनभने अब गाउँकोट मेरो होइन भन्न त भएन तर किन त्यहाँ हामीसँगै चारजना बस्छौँ वडा अध्यक्षहरू त्यो बिचमा हिजो नि सल्लाह भएको थियो आज मलाई लाग्छ 12 बजीतिर एकचोटि हामी मिटिङ बस्छौँ कि
जस्तो यो गाई अथवा गाईकै रूपमा गाई मात्रै समस्या रूपमा देखिएको छ अलिकति यो धार्मिक दृष्टिकोणले अथवा राष्ट्रिय जनावरको रूपमा रहेको कारणले गर्दा पनि यो समस्यामा आइरहेको भन्ने धेरैको यो विश्लेषण सुनिन्छ त्यसलाई चाहिँ कसरी लिनुभएको छ यहाँले
यसो अब गाई हाम्रो हिन्दू धर्मअनुसार राष्ट्रिय जनावर पनि भयो हामी त्यसलाई पुज्ने पनि गर्छौँ जस्तो तपाईँको मैले यो पश्चिमतिर देख्छु यताबाट गाई लैजाने इन्डियामा उताबाट भैँसी ल्याउने गर्छन् अब किन त्यो इन्डियामा त गाईको त मतलब भएन तर हामीले के भने त्यसलाई खाने बेलासम्म खान्छौँ दुध अनि खाइसकेपछि एउटा कुरो के भने तपाईँको त्यो पनि धर्म होइन नि उसले तपाईँको दुध दिन छोडिसकेपछि जङ्गलमा अब मैले कतिपय के देखेँ भने सर जङ्गलमा लगेर बाँधेको पनि देखेँ म आफै छोडाएको छु कि त्यहाँ डोरीसित लैजाने अनि बाँधेर छोडिदिने अब त्यो हिन्दू धर्म गाई देउता हो र यसलाई पुज्नुपर्छ पनि भन्ने अनि त्यसपछि लगेर जङ्गलमा बाँधेर छोड्दा त्योभन्दा अपराध के हुनसक्छ र मैले भने एकजना मैले अस्ति पसलमा पनि भने कि हिन्दू धर्म हो उसले गाईलाई पूजा गर्छ गौत खोज्छ त्यो एकजनाको अस्ति भर्खर तपाईँको श्राद्ध परिया रहेछ गौत खोज्न मेरो घर आयो कि मेरो बाछीले अलिकति गौत चाहिँ ढिलो गरिदिनुलाई भन्ने होला नि त मैले भने तिमी लहर जङ्गललाई बाँध्छौ अनि यहाँ चाहिँ गाईको गौत किन खोज्छौ भनेर मैले त्यो अनुसार कुरा गरेँ तर एउटा कुरा के हुन्छ सर भने हामीले गाईलाई व्यवस्थापन गर्नको निम्ति एउटा हामीले अहिले अस्थायी रूपमा टहरा बनाएका छौँ सबै यो नगरपालिका साथीहरूले बुझ्न जरुरी के छ भने हाम्रा घरमा हिजो गाई दुध दिन जति पाल्ने आज लगेर तपाईँको चाहिँ जङ्गलमा छोड्न हुँदैन भन्ने उहाँहरूले बुझ्नु जरुरी छ।
जस्तो अलिकति यो छाडा गाई छोड्ने प्रवृत्ति र सडकमा अलिक बढी देखिएको भनेको यहाँकै वडाको सडकमा अलिकति बढी देखिन्छ, बढी देखिन्छ। व्यावसायिक रूपमा फर्महरू, गाई फर्महरू पनि त्यहीँ रहेको छ। अलिकति व्यावसायिक रूपले चाहिँ त्यो गाई अनुत्पादक गाईलाई पाल्दाखेरि घाटा हुने कारणले गर्दा सडकमा लगाएर छोड्ने त्यस्तो प्रवृत्ति पो हो कि?
त्यो हो, किनभने तपाईँको मैले अस्ति एकजनालाई सोधेँ अनुसार, जस्तो उसले पहिला 10-12 लिटर दुध दिन्थ्यो, 10-12 लिटर दुध दिँदाखेरि उसले के गर्यो भने उसलाई आफू चाहिँ तपाईँको फाइदामा गयो, र अहिले उसले किन 2 लिटरमा झऱ्यो, 2 लिटरमा झरिसकेपछि मैले त्यहाँ के देखाएको छु भने तपाईँ कतिपय गरिब सुकुम्बासीलाई 2 लिटर हुँदैखेरि चाहिँ दियो भने त लिन्छ, अब 2 लिटर हुँदै चाहिँ कम हुँदै गयो भने त त्यसले त लाँदैन। भनेर उनीहरूले के गरेको छ भने तपाईँको गरिब विपन्नलाई दिने, 2 लिटर हुँदाखेरि दुध छ भनेर उसले लान्छ, निशुल्क लान्छ, अनि उसले 2 लिटर दिने छोड्छ, छोडिसकेपछि जङ्गलहरू चाहिँ छोडिएको छ। तर त्यो पशु जुन फर्म अथवा उनीहरूले व्यवसाय गरेर बसेका छन् उनीहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरूले पनि हामीले सहयोग गर्नुहोस् नगरपालिकालाई, र तपाईँहरूको त्यो व्यवस्थापन कसरी गर्न सकिन्छ हामी मिलेर सँगसँगै जाउँ, र ती व्यवस्था यदि व्यवस्थापन गर्न सक्नुहुन्न भने तपाईँ त्यो व्यवसाय नै छोड्नुहोस् भन्न चाहन्छु म। त
जस्तो यहाँसँग अलिकति पशु को छाडा पशुको समस्या र यसको व्यवस्थापनको विषयमा कुराकानी गरौँ। यहाँले त्यो व्यवस्थापनको लागि कान्जी हाउस निर्माण गर्ने र त्यो प्रक्रियामा रहेको छ, केही दिनमै त्यो सुरुवात हुन्छ, यो विषयमा रहेर कुराकानी गऱ्यौँ। र अलिकति वार्ड नम्बर 10 खानेपानीको समस्याको विषयलाई लिएर कुराकानी गरौँ। अलिकति समस्या पनि छ भन्छ नि त्यहाँका स्थानीय।
खानेपानीको हाम्रो समस्या छैन, जस्तो तपाईँको
मलाई सुन्नमा आएको त्यहाँ जग्गा एक दुईजना स्थानीयसँग म यहाँसँग कुराकानी गर्नु पूर्व एक दुईजनालाई टेलिफोनसम्म गएर अलिकति त्यहाँका महसुल दर पनि बढी छ सर, अलिकति समस्या पनि छ भन्ने कुरा गर्नुभएको थियो उहाँले, होइन?
एउटा कुरा सर के हो भने खानेपानीको समस्या होइन, महसुलको समस्या चाहिँ हो। मैले अब किनभने अब यहाँ भन्दाखेरि अप्ठ्यारो हुन्छ, म अहिले कुनै पार्टीको प्रतिनिधि
होइन,
म अहिले जनताको प्रतिनिधि हो, र मैले यहाँ तपाईँको के भन्दा मैले भन्नुपर्दाखेरि यो जनताको प्रतिनिधि भएको हिसाबले, र हिजो पनि म आफू राजनीतिक दलको एउटा प्रतिनिधिको हिसाबले त्यहाँ प्रतिनिधित्व गरेका थिएँ, र मैले मेरो आफ्नो मान्छेहरू पनि कहीँ तपाईँको उम्मेदवारी गराए होला, तर पनि मलाई के लाग्छ भने जस्तो मेरो आफ्नो सोचमा अधिराज्यभरि त नभनौँ, मैले थाहा पाएको जति जस्तो हाम्रो यही गैँडाकोटमा जस्तो बढी त तपाईँको के भन्दा अहिले त सँगै भइयो, तर के भन्दा गैँडाकोटको भन्दा तपाईँको धेरै महसुल बढी नै हो, र त्यसको विषयमा मैले कुरा गर्दाखेरि उहाँहरू हाँसेर मसँग के कुरा गर्नुभयो भने निर्णय त तपाईँहरूले गर्नुभएको हो, किनभने अब जस्तो तपाईँको के भने विदेशी एनजिओ मार्फत आएको पैसा हो, र हामीले 45% र 55% उसले गरेको हो, र त्यसमा के भने तपाईँको त्यसको बाह्य रूपमा ब्याज तिर्नको निम्ति सङ्घ त कुरै छोडौँ, ब्याज तिर्नको निम्ति पनि तपाईँको जस्तो 2700 अहिले 3000 करिब करिब भएको छ घरधुरी सङ्ख्या धारा दिएको, त्यो 3000 मध्येमा पनि तपाईँको 400 जति गरिब विपन्नलाई भनेर दिएका छौँ, त्यसले गर्दाखेरि तपाईँको महसुल चाहिँ धेरै नै हो।
जस्तो खानेपानी संस्थाहरूमा के देखिन्छ भने पानीको महसुलबाटै बिक्रीबाटै करोडौँ रुपियाँ, 1,85,00,000-90,00,000 रुपियाँसम्म इन्कम त्यो आम्दानी भएको देखिन्छ भैँडाकोटका खानेपानी संस्थानहरूमा। त्यो लगानी फेरि कहीँ गएर लगानी गर्न, त्यसको लगानी गर्नको लागि अन्य क्षेत्रमा गएर पाइँदैन का रूपमा, तर त्यसैलाई महसुल अलिकति कम गरेर सेवा बढाउने हिसाबले काम चाहिँ किन गर्न अप्ठ्यारो परिरहेको छ?
यो तपाईँको के हो भने जस्तो गैँडाकोटका मैले अधिकांश खानेपानी हेरेँ, त्यहाँ तपाईँको हजुरले भने जस्तै कहीँ 50 लाख, कहीँ 1 करोड, कहीँ 1.5 करोड तपाईँको मुनाफामा गएको छन्, तर मुकुन्दपुर साबिक मुकुन्दपुरको हकमा तपाईँको के हो भने हिजो हामीले महँगो नै पानी किनेर खाएको, हिजो महँगो नै भएको कारणले, र त्यसलाई तपाईँको थोरै व्यवस्थापन पनि नमिल्या हो कि, अब तपाईँको एउटा राजनीतिक खिचातानी भयो, त्यसमा तपाईँको कतिपय खिचातानी भएको कारणले, तर त्यो अधिवेशन हुनुभन्दा अगाडि त्यसको निर्णय त हामीले पनि गरेका हो, त्यसको भागीदार हामी पनि हो, किन म आफू पनि छु, तर पनि किन अहिले मैले यसो सोच्दाखेरि तपाईँको के लाग्छ भने खानेपानी प्रशस्त रूपमा पुगेका छ, तर महसुल चाहिँ बढी छ, त्यसलाई घटाउनको निम्ति त्यहाँको व्यवस्थापन पछि र त्यहाँ रहेका जनप्रतिनिधिहरू र राजनीतिक दलका साथीहरूलाई पनि राख्नु पर्ने जरुरी छ, किनभने जतिसुकै कुरा गरे पनि जनप्रतिनिधिलाई भोलि केही भयो भने राजनीतिक दलले नै हेर्ने, यो देश चले कि राजनीतिक दलकोले हो, त्यसले गर्दा सबै बसेर जनतालाई सुविधा कसरी दिन सकिन्छ भनेर एकचोटि बस्नु चाहिँ जरुरी छ र मैले अस्ति पनि केही साथीहरूलाई कुरा गरेको छु।
ठिक छ, अब अलिकति खानेपानीको समस्याको कुराकानी गरिसकेपछि र प्राय जसो यहाँ 10 वडा अध्यक्षको रूपमा अगाडि मेरो अगाडि हुनुहुन्छ र योभन्दा अगाडि 9 वडा अध्यक्षसँग कुराकानी गर्दा अधिकांश वडामा चाहिँ यो लागु पदार्थको समस्या देखिएको छ। केही ठाउँहरू उहाँले केन्द्रित गरेर यो ठाउँ चाहिँ लागु पदार्थको ट्रान्जिट पोइन्ट बनिरहेको छ, यसमा लागु पदार्थ बसेर व्यापार नभए पनि खाने प्रयोग गर्ने समाजमा अलिकति विकृति फैलाउने हल्ला गर्ने यस्तो किसिमको समस्या छ, यसको लागि निराकरणको लागि यसको रोकथामको लागि प्रयास पनि गरिरहेको छ भन्ने उहाँको भनाइ थियो। वार्ड नम्बर 10 अवस्था चाहिँ के छ?
यो त मैले हजुरलाई के भन्न नपर्ला भने मलाई लाग्छ यो देशभरिकै समस्या हो र यो गैँडाकोटको मात्रै होइन, यहाँ यो बिग्रेको कारण के एउटा कुरा के हो भने तपाईँको हामी आफै हो, हामी तपाईँको बाउआमाले ती बच्चा बच्चीको निगरानी नगर्नुको कारणले यो भएको छ। जस्तो अझै भन्नुहुन्छ भने गैँडाकोटको जस्तो साथीहरूले भन्नुभयो होला, जस्तो गैँडाकोटको तपाईँको नारायणको जुन गैँडाकोटको पल्लो पुल छ त्योभन्दा तल खानेपानी ट्याङ्कीको जुन बाहिर देखिन्छ त्योभन्दा तलको वरिपरि, जस्तो हाम्रो कुरा गर्नुहुन्छ भने तपाईँको गोर्खा प्रहरीको वरिपरि अहिले कस्तो उनीहरूले आश्रय लिन थाल्यो भने विद्यालयको छेउछाउ, त्यसपछि अलिकति तपाईँको चाहिँ बाटोघाटोमा पनि अलिक कुनो झाडी, त्यसले गर्दाखेरि तपाईँको यो के भन्दा यसलाई यो समस्याको निम्ति मैले अस्ति पनि तपाईँको यहाँ अहिले त इन्सपेक्टर साहब जानुभयो सुभाषजी तर आइसक्नु भएको छैन, मैले हिजो पनि देवराज सरलाई कुरा गरेको थिएँ तपाईँ एकचोटि आइदिनु पऱ्यो बेलुका 7 भने, तपाईँ के छ भन्दा यो यहाँको लागु पदार्थ जस्तो यहाँ बनेका लोकल लक्ष्यहरू भन्दा अहिले के रह्यो तपाईँको भन्दा बाहिरबाट इन्जेक्सन ट्याब्लेट र अधिकांश मैले अस्ति एउटा खुसी लाग्यो गैँडाकोटमा 3-4 चाहिँ मेडिकलमा छापा मारियो भनेर एकदम खुसी कुरा छ। मैले के अरे पुलिस 2 पुलिस भयो भने म मुकुन्दपुर म सिङ्गल हिँड्छु भनेको छु छापा मार्नको निम्ति, त्यो अहिले के छ तपाईँको म हजुरलाई एउटा कुरा भन्छु, 7 अगाडि केउरेनीको एउटा हस्पिटलले अगाडि बेच्दो रहेछ ट्याब्लेट, त्यो ट्याब्लेट तपाईँको के रहेछ भने जस्तो तपाईँको क्यान्सर भएको मान्छे खुट्टा काट्या छ अथवा हात काट्या छ अति पीडा भयो भने त्यो ट्याब्लेट देखि उसलाई पीडा सन्चो हुने रहेछ, त्यो ट्याब्लेट प्रयोग गरिरहेछन्
मिसयुज भयो,
मिसयुज किन भन्दा तपाईँले बेच्न पाउनु न भनेर मैले भने कि तपाईँ त्यो के भन्दा डक्टरको हुनु पर्ने कागज कागज छैन, एउटा तपाईँको 12-14
पर्ने तर दुरुपयोग भयो,
फेरि उनीहरूले के हुँदो रहेछ तपाईँको भन्दा 50% बढी पैसा दिँदैछन्, जस्तो तपाईँको 100 रुपियाँ पर्छ एउटा ट्याब्लेटलाई भने उसले 200 दिँदैछ, उसले आफ्नो युज गरिन्छ होइन खालि खाएर तपाईँको त्यो डोज खाइसकेपछि झम्म हुने रहेछ, अनि त्यसलाई तपाईँको त्यो केटालाई गोर्खा बुरहरीमा एउटा केस घट्यो, यो थानामा लिएर आइसकेपछि मैले त्यो केटालाई सोधेँ के हुन्छ यार त्यसमा भनेर भन्दाखेरि उसले के भन्यो भने यो खाएपछि त अङ्कल म तपाईँलाई पनि चिन्दिनँ, यत्रो गाडी पनि यत्रो देखिन्छ अनि लड्न त तयारी हुन्छ कि अनि भित्र बल नभए पनि भयो, यो के हो भने तपाईँको अधिकांश मेडिकलहरू र अधिकांश तपाईँको यो विद्यालयको वरिपरि म के भन्न चाहन्छु भने विद्यालयको वरिपरि मदिराहरू बन्द गर्नुपर्छ, चाहे तपाईँको चाहिँ यो सरकारी अरू कार्यालय किन्नुहोस् त्यसको नजिक 100-300 मिटरको नजिक तपाईँको मदिरा बन्द यदि नगर्ने हो भने तपाईँको त्यसले के भन्दा अर्को असर पारेर विद्यार्थीलाई सहित त्यो बाटो हिँड्दाखेरि विद्यार्थीले त्यो देखाइ हुन्छ र फेरि के भएको छ भने तपाईँको अब यही त छ त विडम्बना, तपाईँको चाहिँ म अभिभावक छु मैले बच्चालाई चुरो लिन पठाउँछु, म अभिभावक छु मैले त मदिरा लिन पठाउँछु, त्यो गरेपछि उसले के गर्छ भने सिक्छ मेरो बाउले खाँदैछ मैले खाने के हुन्छ भन्ने हिसाबले त्यो गर्छ, त्यसलाई नियन्त्रणको निम्ति हामी आफै प्रत्येक तपाईँको त्यो घर परिवार मैले हजुरलाई भन्नुपर्दा जस्तो मेरो छोरा अहिले जापान छ एउटा जेठ चाहिँ छोरा अर्को सशान कण्डेल हजुर पनि यहाँ आइरहेको छ, तर मैले के भने मेरो छोराहरू 15 मिनट बाहिर मात्रै साँझमा निस्क्यो भने कहाँ गयो भने फोन गर्छु कि होइन उता राम्रै कामले जान्छ, तर पनि किन मेरो छोरा कहाँ छ भने त मैले हेर्ने हो नि त, न त्यो शिक्षकले हेर्न सक्छ न अर्कोले हेर्न सक्छ, त्यो कुरा नगरे भने अधिकांश अहिले तपाईँ भन्नुहुन्छ भने भर्खरै म अब यो सिद्धिएपछि म गएको ठाना जान छ त्यस्तै के छु, त्यो कमसेकम हाम्रो परिवारले सबै तपाईँको बा आमा अथवा दाजु बहिनी को को छ मेरो सानो छोरा कहाँ गयो त्यो निगरानी राखिदियो भने यो सबै हल हुन्छ, त्यो अरूले राखेर पुलिस राखेर के हुन्छ पुलिसलाई त तपाईँको एकजनाको भागमा 10,000 भन्दा पनि पर्दैन, 10,000 जनताको निम्ति एउटा पुलिस पर्छ, अन्त पुलिसले के हेर्छ हामीले त तपाईँको खबर गरेर नै आउने हो तर आफ्नो घरबाट सचेत भएर मैले यो गर्नुपर्छ है भन्ने जानकारी भयो भने यो सब हल हुन्छ।
जस्तो अहिले तत्कालको लागि एउटा चाहिँ यो सबै चिजको जति पनि हामीले कुराकानी गरिरहेका छौँ जनचेतनाको कुरा, यी जनचेतनाको सन्दर्भमा पारिवारिक रूपमै चेतना स्फुरण गर्नुपर्छ होइन, त्यो पारिवारिक तहबाटै त्यो पहल हुनुपर्छ, मात्र यो दीर्घकालीन रूपमा जान सक्छ। तर तत्काल समस्या त भइसक्यो, समस्या चाहिँ ज्वरो गाडिसकेको छ, अब त्यो ज्वरोलाई उखालेर फाल्नको लागि चाहिँ तत्काल गर्न सकिने भनेको चाहिँ जस्तो सुरक्षात्मक रूपमा अलिकति जुन बढी त्यस्ता क्षेत्रहरू छन् त्यसमा चाहिँ सुरक्षा गस्ती अलिकति बढाउने त्यो हिसाबले पनि त काम गर्न सकिन्छ। अब यसको लागि चाहिँ गडाको दसमा त्यस्ता पोइन्टहरूमा चाहिँ त्यो पहल गर्न सकिन्छ कि सकिँदैन इलाका प्रहरी कार्यालयसँग?
सकिन्छ, मैले त्यो जानकारी पनि गराइसकेको छु। र के हो भने तपाईँको जस्तो गोर्खा ब्रुरीको छेउछाउ विद्यालयको छेउछाउ जस्तो अहिले हाम्रो शस्त्र बेस क्याम्प छ, अब एउटा कुरो के हुँदो रहेछ भने जहाँ बत्ती छ त्यहाँ अँधेरो हुँदो रहेछ, बत्ती मुनि अँधेरै हुँदो रहेछ। शस्त्र बेस क्याम्पको ठ्याक्कै जस्तो पछाडिपट्टि जहाँ तपाईँ 50 मिटर छैन त्यो तपाईँको अधिकांश केटाहरू खोज्न आउनुभयो भने 50% बढी छ, ठ्याक्कै जस्ट पछाडिपट्टि
बत्ती मुनिको अँध्यारो।
अनि मैले अस्ति डिएस साहबलाई नै भने, सर एकचोटि रनिङ गर्नु भन्दा हाम्रो समातेर लाने अधिकार छैन भन्नुहुन्छ कि, किनभने शस्त्र भनेको भिन्दै निकाय हुन्छ, जनपथ भिन्दै निकाय भयो। अनि होइन म आउँछु भने कि मैले, म एक दिन म आफू पनि गएँ। तर त्यो त्यसले गर्दाखेरि एउटा कुरो के छ भने यसलाई नियन्त्रण गर्नको निम्ति ठाउँ ठाउँमा हामीले पनि सुराकी दिने र त्यसपछि तपाईँको अहिले जनपथ शस्त्रलाई लगाएर पनि गर्ने र कमसेकम के भने तपाईँको प्रत्येक विद्यालयमा उहाँहरूलाई तपाईँको जानकारी गराउनु जरुरी छ र त्यहाँका विद्यार्थीहरूलाई अहिले ती भविष्यका भोलि कर्णधार भए पनि अहिले तपाईँ के भने कुबाटोमा हिँड्यो भने त बर्बाद भए। त्यसले गर्दाखेरि प्रत्येक विद्यालयमा यो है भने हामी तपाईँको यो अहिले भर्खर भएको कारणले मात्रै हो, नत्र हामी 2-3 वर्ष अगाडि तपाईँको गाविस रहँदाखेरि पनि प्रत्येक विद्यालयमा हामी कार्यक्रम दिन्थ्यौँ, तपाईँको त्यहाँ जनप्रतिनिधि नभए राजनीतिक दलका सबै राजनीतिक दलका मान्छेहरू जान्थ्यौँ र यो है यो भयो भने यसरी बिग्रिन्छ चिज चाहिँ यो भनेर हामी कार्यक्रम दिन्थ्यौँ। त्यसरी यदि चाहिँ सचेत गराएर जाँदा जाँदै पनि तपाईँको के हुन्छ भने अहिले यो दुनियाँ बुझ बुझाउने भइसकेको छ, के हो र किन कार्यक्रममा जानु पऱ्यो, त्यही त हो त नहौ भन्छ मनले मान्दैन भन्ने खालको मान्छेहरू पनि भेटिन्छन्। त्यसले गर्दा यो के भने अलिकति गस्ती पनि दिने र हामीले नै सुराई गरेर अब यो कुराहरूमा यदि नियन्त्रण गर्न सकिएन भने हामी पछिको पिँढी यो देश चलाउने एउटा पनि रहँदैन।
ठिक छ, अब जुन दुर्व्यसनी नियन्त्रणको लागि यहाँको विचार अथवा यहाँले गर्ने प्रयास र योजनाको विषयमा अलिकति कुराकानी गरिसकेपछि म अर्को विषयमा जान चाहन्छु। अर्को विषय हो यो विद्युत बिजुली बत्ती। वार्ड नम्बर 10 को सबै क्षेत्रमा बिजुली बत्ती पुगेको छ, पोल पुगेको छ, यो सही हो मेरो भनाइ?
बिजुली बत्ती करिब करिब सबै ठाउँमा पुगेको छ, 1-2 ठाउँमा बाँकी छ।
कुन कुन ठाउँमा होला
यो? तपाईँको अहिले हाम्रो यो सिस्नेको थापा चोक भन्ने ठाउँमा अलिकति बिजुली अर्कै तपाईँको के भने मैले हजुरलाई भनिसकेँ त्यो जङ्गलको नै अध्यक्ष भएको कारणले सुकेको लाथा लिएर आएर हाल है लाथा लिएर हाल पोल पछि आउँछ भनेर पनि मैले त्यस्तो काम चलाएको छु र त्यो 2-3 ठाउँमा बाँकी छ। नत्र 10 नम्बर वार्डमा
कतिवटा पोल भयो भने चाहिँ
अहिले करिब करिब तपाईँ 10 पोल भयो भने 10 नम्बर
त्यो त यही आर्थिक वर्षमा पनि पुरा हुन सक्छ, त्यसको लागि पहल पनि भइरहेको छ होला। अब यहाँसँग रहेर विभिन्न विषयमा कुराकानी गरेँ, अलिकति म अन्तिममा कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। अलिकति 2054 सालमा पनि साविक रूपमा यहाँ वडा अध्यक्ष नै हुनुहुन्थ्यो र अहिले पनि 2074-20 वर्ष पछाडि वडा अध्यक्ष हुनुभएको छ। अलिकति सुरुवातमा केही थोरै कुराकानी गर्नुभएको थियो, अलिकति अन्त्यमा जाँदा जाँदै पनि यो फरक चाहिँ के पाउनु भएको छ विगतको वडा अध्यक्ष र अहिलेको वडा अध्यक्षको सन्दर्भमा?
विगत र अहिले धेरै आकाश पताल फरक छ सर। कुरा के भने तपाईँको 2054 सालमा हामीले वडा कार्यालय जस्तो अहिले नगरपालिका भएको छ, नगरपालिका त्यतिखेर गाविस थियो, त्यहाँ जानु पर्थेन हामीले, केही एकदमै तपाईँको चाहिँ गएर सिफारिस गर्नु पऱ्यो भने यो हो है तपाईँले अन्यथा नगरिकन सिफारिस गरिदिनुहोस् भन्नु पर्थ्यो। र अहिले के भने आफै सिफारिस गर्ने ठाउँमा बसिया छ, किन नागरिकताको सिफारिस गरिदिनु सर भनेर फोन गर्नु पर्थ्यो भने अहिले नागरिकता लगायत तपाईँको यो 22-23 वटा जति छन् अब नेपाल सरकारले अब यो तपाईँको कानुन अनुसार हामीले त्यो गरेका छौँ। तर के समस्या पऱ्यो भने तपाईँको पहिला हामीले जनताले ल आज यो काम अलिकति नहुने भयो सर हजुर पुगिदिनु पऱ्यो परासी भनेर गइया थियो तर अनि चौकी जानु पऱ्यो यस्तो भनेपछि अहिले के भने तपाईँको 10 बजेदेखि 5 बजेसम्म
बस्नु पऱ्यो
र अस्ति तपाईँको यो 2-4 दिन अगाडि कुरा नगरपालिका आउने थियो मेरो यही तपाईँको सरसफाइ सम्बन्धी कार्यकारी अधिकारी मेयर साहब मेयर साहबलाई सोध्नु पऱ्यो भनेर आउँदाखेरि झर्न पाएन सर मेरो त नागरिकताको सिफारिस हजुर कहाँ हो भनेर फोन गर्छन्। त्यो समस्या तपाईँको के भने पहिलाको र अहिलेको धेरै समस्या छ। र एउटा कुरो के भने तपाईँको जस्तो अहिले हाम्रो नगरपालिकामा धेरै ठाउँमा अलि व्यवस्थित रूपमा भएको छैन, जस्तो यही गैँडाकोट म हेर्छु पाँचवटा तपाईँको पुरै लाइन बसिया छन्। मैले हिजो पनि गराएको थिएँ तपाईँको के अरे पाँचवटा वडा अध्यक्ष लाइनमा बसिया छन्, कुनको कहाँ पढे लेखेको बोला यसो वडा अध्यक्ष भन्ला होइन, अब नत्र त तपाईँको यो गाडीलाई जा भनेर पठाएको छ पाँचवटा अध्यक्ष कुनलाई नमस्कार गर्ने कहाँनिर छिर्ने थाहा छैन। तर त्यसको व्यवस्थापन अब गर्नु जरुरी छ। जस्तो मुकुन्दपुर अमरापुरीमा हामी पहिलाको चाहिँ कोठाहरू थियो र त्यो व्यवस्थापन भएको छ र पहिला र अहिलेमा फरक छ। र अहिले हामीलाई
पहिले यहाँले सिफारिस गर्नुहुन्थ्यो गाविसमै आउनु पर्थ्यो सिफारिस लिएर, अहिले पनि सिफारिस लिएर गर्नको लागि यहाँलाई भेट्न कार्यालयमै पुग्नुपर्ने अवस्था छ होइन, वडामा अहिलेसम्म गइसक्नु भएको पनि छैन। तर फरक चाहिँ अहिले पहिला सिफारिस लिएर केन्द्रमै जानु पर्थ्यो, अहिले वडामै हुन्छ, अब त्यो समय लाग्ला। अहिले जस्तो एउटा टेबल र कुर्सी लिएर कार्यालयमा बसेर सेवा दिइरहनु भएको छ, अब वडासम्म जान कहिलेसम्म सकिन्छ होला अथवा यो सिकाइ प्रक्रियामै रहनु भएको छ यहाँहरू पनि? धेरैवटा अध्यक्षहरूसँग कुराकानी गर्दा हामी सिकाइ प्रक्रियामै छौँ भन्नुभएको थियो, यहाँ त विगतमा पनि काम गरिसक्नु भएको, यहाँलाई सहज होला। कस्तो वडावासी के भन्छन्, वडामै आइदिए सहज हुन्थ्यो के भनिरहेछन्?
मैले अलि अस्ति पनि हजुरले यस्तै कार्यक्रम अन्तर्गत मैले प्रेमजीको पनि त्यो दिलरामजीहरूको पनि मैले सुनेको थिएँ। तर के भने मेरो व्यक्तिगत रूपमा भन्नुहुन्छ भने मेरो सिकाइ चाहिँ छैन, किनभने 20 वर्ष भइसक्यो, यो बिचमा स्थानीय चुनाव नभएको कारणले हो। अब तपाईँहरूसँग त मैले भन्नै पर्छ, नत्र हामी फड्को मारिसक्थ्यौँ। र यो सिकाइभन्दा पनि हाम्रो के समस्या पऱ्यो भने कतिपय नयाँ आउनुभएको छ वडाध्यक्षहरू, हाम्रो अधिकार धेरै छ, त्यसलाई काहीँ मिसयुज हुने हो कि त्यो कुरामा उहाँहरू हुनुहुन्छ, त्यो कुरामा एकदम म पनि त्यो सहमत छु। तर कुरा के रहेको छ भने तपाईँको म आउने कुरामा अथवा हाम्रो त्यो मुकुन्दपुरको आउने कुरामा तपाईँको वार्ड कार्यहरू अहिले नभइसकेको अवस्था र कर्मचारी पनि तपाईँको जस्तो मैले सुनेको छु हिजो अस्ति एकजना दाल सर आउनु भएको छ अरे, तर के भन्दा हामीले कर्मचारी दियो भने जस्तो एकजना तपाईँको पिउन र तपाईँको खर्दा सजीव दियो भने म अहिले पनि तपाईँको वार्ड कार्यालय गरेर चलाउन सक्छु।
कर्मचारीको मात्र अभाव छ, नीतिगत रूपमा माथिबाट आउने कर्मचारीको अभाव छ, नत्र अहिले नै वडा कार्यालय चाहिँ सम्हाल्न सकिन्छ, अहिले नै
सकिन्छ।
तर वडा कार्यालयको लागि त्यो ठाउँ पनि हेर्नु भएको छ?
यसो रह्यो सर, तपाईँको के रह्यो भने मैले सबै नगरपालिकामा हेर्दाखेरि हेर्दा जम्मै तपाईँको अहिले जग्गा भएस देखिन्छ, तर समस्या 10 नम्बर वार्डमा कहाँनिर बनाउने भन्ने कुरा, जग्गा किन्नको निम्ति तपाईँ नेपाल सरकारले त्यसमा पैसा लगाइँदै गर्दैन, खालि कार्यालयको निम्ति मात्रै हो, र त्यो हामीले खोजी गरेका छौँ। मलाई लाग्छ कर्मचारी यदि भयो भने
कहाँनिर खोजी गर्नु भएको छ?
अहिले हामीले खोजी भैँसाखोरीको जुन चोक छ मेन चोक, त्यो चोकमै हामी बहन तयारी छौँ। र यदि नेपाल सरकारले कर्मचारी यदि दिने हो मलाई भने म भोलि नै तपाईँको 3 जना कर्मचारी लिएर भाडा बहान तयारी छु।
त्यो विगत धेरै समयदेखि यो सार्वजनिक जग्गा संरक्षण समितिले काम पनि गर्दै आएको छ, तर अहिले सबै वडा अध्यक्ष एउटा प्रतिक्रिया छ नि, अब खोज्नुपर्ने अवस्था छ कहाँनिर जग्गा छ भन्ने कुरा, यो किन यस्तो भइरहेछ?
म हजुरलाई भन्नै पर्ने रहन्छ, जस्तो त्यो सार्वजनिक समितिमा म आफू पनि छु, सार्वजनिक सम्पत्ति कहाँ कहाँ छ के छ भनेर त्यो पत्र गएको छ, पत्र गएको छ, तर के भने त्यो समितिले तपाईँको यहाँनिर ल खोजौँ भनेर तपाईँको काहीँ खोजेको अवस्था छैन। जति पनि 5 वटा समिति बनाएको छ त्यो समिति अहिलेसम्म तपाईँको यो काम गर्यो है भनेर अब मलाई लाग्छ तपाईँको जस्तो फोहोर व्यवस्थापन समिति बनाएको छ, त्यो अहिले वडाको सिटी बनाऊ भनेर मात्रै तपाईँको चाहिँ यो सबै वडाका अध्यक्षहरू तातेर गरिया हो, त्यो कुनै तपाईँको समितिले गरेका चाहिँ होइन। र यो के भने तपाईँ सार्वजनिक जग्गा खोज्न त किन भन्दा म त्यहाँ बसेकै 40 वर्ष भइसक्यो, कहाँनिर सार्वजनिक जग्गा छ भने त मलाई थाहा छ, तर तपाईँको बनाउने ठाउँ सेन्टर हुनु पऱ्यो नि, त्यो सेन्टर जग्गा नपाइएको कारणले म अल्मलिया हो। मलाई मैले हिजो पनि तपाईँको चाहिँ कार्यकारी अधिकृतले मेयर साहबलाई भनेको छु मलाई 3 जना कर्मचारी दिनुहुन्छ भने भोलि नै भाडामा बसेर म भैँसीहरू चलाउँछु। मेरो वार्डको जनताको कुरा के छ भने तपाईँको 1500-2000 भाडा लाग्ला, म तयारी छु ल। नेपाल सरकारले पहिला त ठुलो गफ गर्यो, यहाँ तपाईँ चाहिँ ल यदि पैसा आउँछ उति होइन म पुरै पैसा लगाइदिन्छु भन्दै थिएँ मैले, तर म व्यक्तिगत खर्च गरेर नि भाडामा राख्छु भनेर भनेको छु। मेयर साहबले त मलाई 2-4 दिनभित्र हेल्पहाउसमा जुन छ हेल्पहाउसमा 2 वार्डलाई तपाईँको तयारी पनि गरेका छन्, तर फेरि मलाई के लाग्छ भने हेल्पहाउसमा जानको निम्ति एउटा बिरामी उपचार गर्ने ठाउँमा एउटा हामी जनप्रतिनिधि त्यहाँ गएपछि अलिक अप्ठ्यारो पर्छ कि भन्ने सोधले मात्रै हो, तर हामी अब 2-4 दिनभित्र काहीँ व्यवस्थापन गर्नुपर्छ हामीलाई भने चाहिँ हामी चलाउन सक्छौँ, किन सक्छौ भने तपाईको अनुभव छ हिजो राजनीतिक दलको अध्यक्ष भएको हिसाबले पनि म आफूले हेरेको हो र जनप्रतिनिधि भएको हिसाबले पनि हेरेको छु त्यसले गर्दा दुविधा छैन सर तर कुरा के रह्यो भन्दा हामीले पर्याप्त मात्रामा
कर्मचारी चाहियो
कर्मचारी भयो भने अफिस पनि चाहिँदैन मलाई किन भाडामा पाइन्छ भाडामा 2015 हामी चिया नखाउला नगरपालिका चियाको खर्च दियो भने त्यही लगानी गरौँ त्यो जनताको सुविधा हो दिनुपर्छ भन्ने मान्यता मेरो
हुन्छ समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ
हस् धन्यवाद विजय एफएम लगायत सम्पूर्ण युनिटलाई धन्यवाद दिन्छु र यो कार्यक्रम सुन्ने सबै श्रोताहरूलाई मलाई चिनेको नचिने श्रोताहरूलाई पनि धन्यवाद दिँदै बिदा हुन्छु जस्तो मलाई
हस् यहाँले भर्खरै सुन्नुभयो गैँडाकोट 10 एउटा अध्यक्ष देवी दत्त कणेलसँगको कुराकानी कार्यक्रम हाम्रो नगरबाट अब भने विदा लिनुपर्ने बेला भएको छ यतिन्जेलसम्म कार्यक्रम सुनिसकेपछि तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो सुझाव सल्लाह र प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 078-50-14-05 सम्पर्क गरी आफ्नो प्रतिक्रिया टिपाउन सक्नुहुनेछ कार्यक्रमको पुनः प्रसारण यहाँले आजै बेलुका 5 पनि सुन्न सक्नुहुनेछ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद अर्को हप्ता कार्यक्रममा उपस्थित हुने नै छौँ प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद म श्रीधर उपाध्याय बिदा हुन्छु नमस्कार